केशवजी तपाईँलाई कार्यक्रममा स्वागत छ।
हजुर थ्याङ्क यू, हजुर थ्याङ्क यू।
तपाईँलाई हामीले खोजेको चाहिँ खास एनआरएन अमेरिकाको सभापति पदमा तपाईँ मनोनित भएपछि कार्यक्रमहरूको बारेमा र हालै नेपाल गएर तपाईँहरूले गर्नुभएको भूकम्प पीड़ितको उद्धार कार्यक्रमलाई त्यस बारेमा कुरा गर्ने हाम्रो इच्छा थियो र छ पनि, तर चाहिँ अहिले हामी चाहिँ कार्यक्रम सुरु गरौँ के भने तातो अहिले भर्खरै भएको यो एनआरएन अमेरिका र आइसिसीले गरेको जुन एउटा पत्राचारको कुरा छ, यो विवादको कुरा छ, यहाँबाट कुरा सुरु गरौँ। खास मुद्दा के हो?
अहिले अब यहाँहरूले बुझिसक्नु भयो होला, अब मुद्दा त केही पनि होइन। हामीले हाम्रो के भन्छ नयाँ बोर्ड निर्वाचित भएपछि कोही साथीहरूले जो साथीहरूले चुनावमा जित्न सक्नु भएन उहाँहरूले चाहिँ पुरा निर्वाचनमा अलिकति अनियोजता भयो कि हामीले चाहिँ त्यसको निर्वाचनको परिणाम हेर्न पाउनुपर्छ डिटेलमा भनेर निर्वाचन आयोगलाई चिठी दिएको निवेदन गरेको भन्ने हामीले सुनेका थियौँ। र पछि चाहिँ त्यही कुरो अब निर्वाचन आयोगबाट चित्तबुद्ध उत्तर नआएको हुनाले उहाँहरूले चाहिँ अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्ष शेष घलेलाई चिठी पठाउनु भएको र त्यसको आधारमा शेष घलेजीले चाहिँ हाम्रो आरसी र डिआरसी भन्ने हुनुहुन्छ अमेरिका क्षेत्र हेर्ने उहाँहरूलाई चाहिँ तपाईँहरूले बुझेर हामीलाई रिपोर्ट पेस गर्नुहोस् भनेर भन्नुभएको हामीले बुझेका हौँ। र उहाँ चाहिँ अब के भयो भने बुझ्ने भन्दा पनि उहाँहरूले चाहिँ अब लौ काम कारवाही नै स्थगित गर्ने भन्ने किसिमको चाहिँ अलिकति त्यस्तो सुनिएको र त्यस्तो देखिएको हुनाले जनमानसमा अलिकति कन्फ्युजन र आक्रोश बढेको जस्तो मलाई लागेको छ।
तर देखेको भन्दा पनि उहाँहरूले त चिठी नै लेख्नु भएको रहेछ नि होइन तपाईँको नाममा?
हजुर अब उहाँले चिठी त लेख्नुभयो तर अब उहाँले चाहिँ चिठी लेख्दाखेरि अब कुन विधान कुन चाहिँ धारा उपधारा त्यस्तोहरू के पनि नखुलाइकन आफ्नो अधिकार के हो अधिकार कति हो भन्ने पनि कुरा चाहिँ ख्याल नराइकन चिठी लेख्नुभयो र चिठी लेख्दाखेरि पनि अब एनआरएम एनसिसीको अध्यक्षलाई चिठी लेख्नु भएन एउटा व्यक्तिको रूपमा त्यो सबैलाई चिठी लेख्नु भएको छ कि सबै कुराहरू उहाँहरूको चाहिँ अब अलिकति नियम विपरीत र कानुन विपरीत भएको देखिएको छ।
भनेपछि आइसिसीको जुन कार्य जुन पाइला चालेको छ यो वैधानिक छैन भन्ने कुरा तपाईँको कुरा रह्यो होइन?
होइन मैले धेरै चाहिँ आइसिसीका साथीहरूसँग पदाधिकारी साथीहरूसँग कुरा पनि गरिसकेँ र अब पदाधिकारी साथीहरूले पनि होइन हामीले अब यसमा चाहिँ अलिकति त्रुटि भयो कि हामीले मिलाउँछौँ तपाईँहरू धैर्य धारण गर्नुहोस् भन्ने किसिमको कुराहरू गर्नुभएको छ। अब हेरौँ कस्तो आउँछ कस्तो रूपमा मलाई जस्तो लाग्छ अब आइसिसीले सबैलाई मान्ने हुने किसिमले निर्णय गर्छ होला भन्ने मलाई लागेको छ।
धैर्य धारण भन्नाले कस्तो? तपाईँहरू थाने अब पर्सि शनिबार बाल्टिमोरमा कार्यक्रम छ, तपाईँहरू त्यो कार्यक्रम अथवा सार्वजनिक कार्यक्रमहरू सुचारू रूपले राख्नुहुन्छ या राख्नु?
होइन हाम्रो कार्यक्रमहरू त सबै सुचारू नै हुन्छ, कसैले पनि हामीलाई मेरो कार्यक्रम रोक्ने भन्नु भएको छैन।
तर आइसिसीले त्यसो भनेको छैन होइन कुनै कार्यक्रम
आइसिसीले भनेकै छैन, आइसिसीको कुरै होइन हो, कुनै एउटा व्यक्तिले चिठी लेख्नु भएको त्यो आइसिसीलाई प्रतिनिधित्व गर्दैन। आइसिसीको प्रतिनिधित्व भनेको आइसिसीको बोर्डबाट महासचिवले लेखेर आयो भने त्यो आइसिसीको चिठी हुन्छ, अरू मान्छेहरू लेखेको चिठी आइसिसीले लेखेको हुँदैन। र सम्पूर्ण चाहिँ पदाधिकारी साथीहरूसँग छलफल हुँदाखेरि पनि उहाँहरूले अब आइसिसीको हाम्रो त्यो आधिकारिक धारणा होइन भनेर हाम्रो कुमार पन्तले पनि वक्तव्य पनि दिइसक्नु भएको छ, उहाँले न्युजमा पनि भनिदिइसक्नु भएको छ। त्यही भएको हुनाले अब त्यो अब कसैले मैले पनि आइसिसी प्रतिनिधित्व गर्छु भन्नुभयो अब हामी त्यसलाई विश्वास गर्ने होइन, हामी चाहिँ वास्तविकता के हो बुझेर वास्तविकता पछि लाग्ने हो। कसैलाई गाली गलौज गर्नुभन्दा पनि हामी चाहिँ अमेरिका जस्तो अलिकति मान्छेहरूले अलिकति बुझेर नियम कानुनको आधारमा काम गर्ने ठाउँ बसेको हुनाले वास्तविकता के हो भनेर पहिलाएर मात्रै यसको पछाडि लाग्दा सबैको लागि हित हुन्छ भन्ने मेरो चाहिँ बुझाइ छ।
भनेपछि तपाईँको कार्यक्रमहरू आगामी कार्यक्रमहरू यो पर्सिको बाल्टिमोरका कार्यक्रमहरू सबै यथावत चल्छ, कुनै रोकिँदैन?
हाम्रो कार्यक्रमहरू एकदमै यथावत सुचारू र पहिलाभन्दा अझै बढी इनर्जीका साथ कार्यक्रमहरू भव्यताका साथ सम्पन्न हुन्छ।
अनि उजुरी गर्ने साथीहरूलाई के भन्नुहुन्छ तपाईँ?
होइन उजुरी गर्नु त अब विधानमा भएको नियमअनुसार गर्ने आउनु नै पर्छ होइन, किनभने चित्त नबुझेपछि पूर्वाभिमुख परिपाटीबाट समस्याको समाधान गर्नको लागि पहल गर्ने एकदमै राम्रो स्वागत थियो कुरा हो। उहाँहरूले पनि प्रारम्भ एनसिसीको विधानको धाराहरूलाई फैलाएर चेपेर त्यो काम गर्दाखेरि एकदमै राम्रो हुन्छ र फेरि त्यसमा केही हामीले पनि सहयोग गर्नुपर्ने अवस्था आयो भने हामी एकदमै उहाँहरूलाई सहयोग गरेर हातमा हात काम एकाएक गरेर उहाँहरूसँग हातेमालो गरेर अगाडि बढ्ने हामी चाहन्छौँ।
ल धन्यवाद यहाँको यो प्रश्नको लागि। अब प्रश्न कुरा के रह्यो भने आइसिएसीको यो जुनै किसिमले आएको चिठी भए पनि तपाईँहरूलाई चाहिँ नि वैधानिक भएन र यो वैधानिक व्यक्तिगत हैसियतको आएको भएर तपाईँको कार्यक्रमहरू पर्सिका बाल्टिमोरमा हुने कार्यक्रमहरू आगामी कार्यक्रमहरू यथावत रूपमा चल्ने भयो होइन?
हजुर हजुर
धन्यवाद। अब हामी प्रसङ्ग मरौँ। तपाईँहरूले चाहिँ नेपालमा वैशाख 12 गते र 19 गते गएको ठुलो भैँचालो पछि राहत सामग्री लिएर जानुभयो। तपाईँहरूले वास्तवमा एनआरएन युएसएको चाहिँ आधिकारिक शपथ ग्रहण बिना नै तपाईँहरू जानु पर्यो। त्यसरी त्यस भैँचालोको बारेमा हामी अलिकति कुरा गर्छौँ। त्यो बारेमा के देख्नुभयो त यहाँले चाहिँ त्यहाँ के देख्नुभयो, कस्तो भोग्नुभयो, सोचेको जस्तो पाउनुभयो कि धेरै फरक पाउनुभयो, अलिकति अनुभव बाँडौँ न हामीसँग।
होइन अब तपाईँको चाहिँ भुइँचालो गएको हामी सबैले सुनेकै हो, देखेको कुरा हो। विनाश एकदमै ठुलो र नेपालको इतिहासमा एकदमै ठुलो चाहिँ विनाश हो र यो चाहिँ अपूरणीय क्षति हो। यो चाहिँ अब फेरि पुनर्निर्माण गर्नका लागि हामीलाई कम्तीमा पनि 20 वर्ष लाग्छ भन्ने मेरो अनुमान छ। अब तपाईँको 3 लाखभन्दा बढी घर भत्किएको अवस्था छ। अब 39 वटा जिल्लाहरूमा असर परेको अवस्था छ, तर मुख्य रूपमा चाहिँ 7-8-9 वटा जिल्लाहरूमा असर परेको भनेर हामी अमेरिकामा हुँदाखेरि नै सुनेको हो र त्यही आधारमा हामी पनि काम अब कुनै सबभन्दा बढी असर परेको ठाउँमा गएर अलिक दुर्गम ठाउँमा अरू कसै कोही मान्छेले पनि नभएको ठाउँमा गरौँ भन्ने हाम्रो चाहना थियो र त्यो अनुसार हामी अमेरिकाबाट नेपाल पुग्ने बित्तिकै आइसिसीका साथीहरूसँग सम्पर्क गरेर उहाँहरूसँग मिटिङ गरेर आइसिसीसँग कोअर्डिनेसन गरेर हामीले हाम्रो अमेरिकाबाट गएको टिमले के गर्नुपर्ने थियो त्यो गऱ्यौँ। हामी चाहिँ रसियाको सरमपल्ली भन्ने ठाउँमा आइसिसीको टिमसँग गयौँ र राहत र मेडिकल टिम गएको र उहाँहरूसँग सहकार्य गरेर हामीले पनि त्यहाँका जनताहरूलाई सहयोग गऱ्यौँ। अरू ठाउँमा पनि हामी आइसिसीमा पनि गयौँ, हामी एनसिसीका अमेरिकाका साथीहरू इन्डिभिजुअल रूपमा पनि गयौँ र हामीले चाहिँ सकेसम्म राहत र मेडिकल सेवा पुर्याउने कोसिस गऱ्यौँ र अब यो चाहिँ अब हामीले जे सोचेका थियौँ त्यस्तै त नहुने अझै चाहिँ बढी विनाश भएको छ नेपालमा र यो मैले अघि भनिसकेँ यो चाहिँ विनाश अत्यन्त ठुलो विनाश हो र हामी नेपाली दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण एक भएर फेरि नेपाललाई चाहिँ विकास गर्नका लागि नेपालभित्र मात्र होइन नेपाल बाहिर बस्ने पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू एक हुनुपर्छ र नेपालको पुनर्निर्माणमा लाग्नुपर्छ भन्ने मलाई लागेको छ।
भनेपछि भुइँचालो आएपछि यहाँ बसेर बाटोमा समेत पनि देख्नुभन्दा अगाडि जे सोच्नु भएको थियो त्योभन्दा धेरै नै विनाश देख्नुभयो त्यसो भए?
हजुर।
अनि उद्धार कार्यमा चाहिँ कस्तो सोचेको जस्तो कस्तो फरक पाउनुभयो, बाधा अडचन सजिला?
होइन अब दैनिक प्रकोपमा म त अब एउटा मेडिकल पर्सन पनि भएको र धेरै दैनिक प्रकोप सम्बन्धी समयहरू पनि लिएको र मलाई अलिअलि अनुभव पनि भएको आधारमा
हजुर
मलाई थाहा थियो यो प्राकृतिक विपत्तिहरू नजिक डिजास्टरहरू आउँदाखेरि चाहिँ जहाँ पनि तयारीको अवस्थामा हुँदैन र विपत्ति भन्ने कुरा कहिले पनि थाहा दिएर आउँदैन। त्यो गर्नाले अब सरकारले अथवा चाहिँ जसले गर्नुपर्ने हो ती सरकारका अङ्गहरू तयारी अवस्थामा नभएको हुनाले सुरु सुरुका समयमा चाहिँ सरकारले केही गरेन कि भन्ने जनमानसमा असर परेको थियो, तर त्यो चाहिँ सामान्य कुरा हो। कुनै पनि ठाउँमा देश त्यस्तो किसिमको विनाशको स्थितिमा गएको बेलामा सरकारका अङ्गहरू पनि राम्रोसँग काम गरेका हुँदैनन्, गर्न सक्ने अवस्था पनि हुँदैन। तिमी पनि त्यहाँका त्यहाँ गर्ने मान्छेहरू पनि त्यहाँका नागरिक हुन्, उनीहरूलाई पनि त्रास हुन्छ, डर हुन्छ र एकत्रित हुने सवालमा चाहिँ नि त्यसो साङ्गठनिक रूपले अलिकति एउटा चाहिँ योजनाबद्ध किसिमको जान नसक्ने स्थिति भएको हुनाले सुरुको समयमा चाहिँ अलिकति कोअर्डिनेसन भएको देखियो थियो. अहिले चाहिँ बिस्तारै सरकारले अलिकति आफ्नो चाहिँ कन्ट्रोलमा लिएको जस्तो देखेको छु मैले. र अब हामी चाहिँ अब पुनर्निर्माणको र पुनर् स्थापनाको समयमा सरकारले चाहिँ राम्रो नीति नियम लिएर आउला र त्यसमा हामी पनि विदेशबाटी नेपाली दाजुभाइ दिदीबहिनीहरू हातेमालो गरेर सरकारसँगै काम गर्न पाइएला भन्ने मेरो विश्वास.
भनेपछि अहिले सरकारले एउटा यही प्रसङ्गमा सरकारले चाहिँ वन डोर पोलिसी लिएर आएको छ, त्यसमा चाहिँ यहाँको सहमति छ र सरकारसँग मिलेर कोअर्डिनेसन गरेर काम गर्ने यहाँको धारणा छ. त्यसो भए
होइन, हामी त जहिले पनि सरकारकै सरकारलाई नै सहयोग गर्नुपर्छ भन्ने पक्षपाती मान्छे हौ. हेर्नु, सरकारले नगरे कसले गर्छ?
एक्ज्याक्टली,
सरकारको विश्वास नगरे कसको विश्वास गर्ने भन्ने एउटा पनि प्रिन्सिपलको आधारमा हामीले जहिले पनि सरकारलाई नै सहयोग गर्ने. तर सरकारले पनि विदेशबाट अथवा चाहिँ नेपालभित्रबाट अथवा चाहिँ संसारभरिबाट आउने सहयोगलाई कसरी प्रयोग गर्ने, कसरी चाहिँ बढीभन्दा बढी नेपालीहरूलाई सुलभ तरिकाले सहयोग उपलब्ध गराउने र राम्रो व्यवस्था मिलाउने भन्ने कुरो सोच्न आवश्यक छ र उहाँले सोचिराख्नु भएको छ. उहाँले सबैले सहयोगको दाताहरू, सहयोगदाताहरूलाई एउटा वन डोर पोलिसीबाट ल्याउने हो कि अथवा चाहिँ कसरी लाने हो, सबैलाई चित्त बुझ्ने किसिमको राम्रो योजना ल्याउने हो, अथवा चाहिँ मैले उदाहरणको लागि सरकारलाई के भनेको थिएँ भने देशहरू कति आवश्यक छ र कुन अर्गनाइजेसनलाई कहाँ जिम्मा दिने भनेर सरकार नै डिसिजन गरेर कति आउँछ त्यसलाई चाहिँ एउटा सेन्ट्रल वान डोर पोलिसी गरेर सेन्ट्रल एउटा चाहिँ फोर्स बनाएर गर्दाखेरि राम्रो हुन्छ. अब हामीले इन्डिभिजुअली गऱ्यो भन्दा सरकारले भनेको नै हामीले गरिदिँदाखेरि त्यो पनि इफेक्टिभ पनि हुन्छ, त्यो आफूलाई जनतालाई पनि असर पर्दैन. जनतालाई पनि किन यो डुप्लिकेसन भयो, किन दुई थरी मान्छे तिन थरी मान्छे देखाउँदै आएको भन्ने त्यस्तो नराम्रो असर पनि पर्दैन. त्यो भएको हुनाले त्यो त राम्रो योजना हो. तर अब त्यो कसरी आउँछ, सबै मान्छेहरूलाई मान्ने हुने गरेर आउँछ गाउँदैन भनेर सबै डोनरहरूले हेरेर बसेको अवस्था छ. मलाई प्रयास लाग्छ सरकारले सबैलाई समावेश गर्ने र सबैको सहयोग लिन सक्ने वातावरण बनाउँछ होला भन्ने मलाई विश्वास लागेको छ.
हजुर, तपाईँले एकदमै सही कुरा र गतिलो कुरा गर्नुभयो. वास्तवमा सरकार बिना त चल केही पनि हुँदै गर्नै सकिँदैन. मैले गत हप्ता पनि एउटा सेतो पार्टीमा सरकारको विकल्प छैन भने मैले लेखेको यसै आशयको लेख लेखेको थिएँ. अलिकति पछाडि फर्किँदा सरकारले वन डोर पोलिसी ल्याउने बित्तिकै एनआरएनका केन्द्रीय सभापति हाम्रो शेष घलेजीले विरोध गर्नुभएको थियो, यसलाई कसरी लिनुभयो हेर्नुभयो तपाईँले?
होइन होइन, त्यो बेलाको चाहिँ विरोध होइन. सरकारले कुनै पनि रेस्क्यु र सर्चको र इमर्जेन्सी ट्रिटमेन्टको समयमा फलानाले सहयोग गर्नु फलानाले नगर्नु भन्नु मिल्दैन, किनभने सहयोग संसारभरिबाट इमर्जेन्सी रूपमा आउनुपर्छ. सरकारका निकायहरू पनि त्यति धेरै मैले अघि भनिसकेँ इफेक्टिभ हुन नसकेको अवस्था थियो, किनभने दैवी प्रकोप आएको, प्रकृति प्रकोप आएको सुरुको अवस्थामा कोही पनि तयारी अवस्था हुँदैन. त्यो सरकारले पनि आवश्यक इन्फर्मेसन प्राप्त गर्न नसकेको समय थियो. र त्यो बेलामा त सरकारको पनि नियम नीति योजना पर्खिने भन्दा सम्पूर्ण मान्छेहरू संसारहरूबाट जान सकिन्छ, जे सकिन्छ, फेरि जाँदाखेरि इफेक्टिभ हो सुरुका दिनहरूमा. तर बिस्तारै सरकारले यो समय परिस्थितिलाई आफ्नो नियन्त्रणमा लिएर बिस्तारै वान डोर पोलिसीमा ल्याउनु स्वाभाविक कुरा हो, ल्याउन खोज्नु. तर त्यसलाई के हो भने मान्छेहरूलाई तपाईँले मलाई सहयोग गर्छु भन्दा भन्दै तपाईँलाई पनि गाली गरेर मैले सहयोग पाउने स्थिति हुँदैन. हामी तपाईँ अहिले मिल्यो भने तपाईँलाई मैले तपाईँलाई सहयोग गर्नु हेर्नुहोस्. अब चाहिँ सरकारले पनि अब त्यो एनआरएनलाई अथवा अरू अर्गनाइजेसनहरूलाई चित्त दुखाउने हिसाबले गरेको होइन. अब एनआरएनले पनि सरकारसँग कुनै कन्फ्लिक्ट ल्याउने किसिमले काम गर्न खोजेको होइन. त्यहाँ चाहिँ अलिकति मिसअन्डरस्ट्यान्डिङ जस्तो भएको हो र त्यो अब मलाई क्लियर भइसकेको छ. र अब चाहिँ सहकार्य एकदमै राम्रो हुन्छ र एनआरएन र सरकार र अरू दाता सङ्गठनहरू सबै मिलेर नेपालको निर्माणमा अगाडि बढ्नुपर्छ र त्यो कन्फ्युजन हराइसक्यो भन्ने मलाई लागेको छ. हजुर
हजुर, पक्कै हामी पनि त्यही विश्वास गरौँ. अब मैले चाहिँ यता गर्दा मैले कुरा उठाइरहेको थिएँ, यो भूकम्प आइसकेपछि यो अमेरिकाभरिबाट जति पनि सङ्घ संस्थाहरू छन् ती सङ्घ संस्थाहरूको चाहिँ एउटा च्यानल एनआरएनले प्रयोग गरोस्, यो वन डोर चाहिँ एनआरएनले गरोस् भन्ने चाहिँ मैले अलिकता बोलिरहेको थिएँ. यसबारेमा के विचार छ तपाईँको? कति के सोचाइ छ राख्नुभएको छ?
होइन, अब हाम्रो त सोचाइ नै त्यही हो. हामी अमेरिकामा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरू काठमाडौँको एयरपोर्टबाट निस्केपछि सबै हामी एनआरएन हौ. हामी मेम्बर बनौँ नबनौँ, सदस्यता लिउँ नलिउँ, कति सङ्गठनमा भाग लिउँ नलिउँ, हामी सबै एनआरएन हौ. र हामी यहाँ बसिसकेपछि हामीले हाम्रो हक अधिकारका लागि सङ्गठित हुनु आवश्यक छ. र हाम्रो भोइस चाहिँ कतिखेर सुनिन्छ भन्दाखेरि हामी सङ्गठित भएर एउटै भोइस बनाएर बोल्न सक्यौँ भने हाम्रो भोइस चाहिँ सबैले सुन्ने, हाम्रो चाहिँ कुराहरू मान्छेहरूले सुन्ने र त्यसको चाहिँ सुनिने र त्यसबाट कार्यान्वयन गर्न सकिने अवस्था हुन्छ, त्यो कसरी रिफ्लेक्ट हुन्छ, त्यो कसरी देखिन्छ त भन्दाखेरि हामीले गर्ने सेवाहरू चाहिँ एउटै किसिमले एउटै स्रोतबाट मात्रै सबै मान्छेहरू जम्मा गरेर एनआरएम थ्रु न हामीले अमेरिकामा यति जम्मा गरे र नेपालमा यति सहयोग गर्नेछौँ भन्ने कुरो देखियो भने हामीले गरेको सहयोग पनि देखिन्छ,
सहयोग
पनि हुन्छ। अब हामीले छुट्टा छुट्टै हिसाबले गऱ्यो भने कमिका छरेको जस्तो कसले कहाँ कति गऱ्यो भन्ने केही पनि देखिँदैन, र नेपालमा भएका दाजुभाइ दिदीबहिनीहरूले अमेरिकामा बस्ने दाजुभाइ दिदीबहिनीहरूले सहयोग गर्ने हो कि भएन भन्ने कुरा पनि थाहा पाउनुहुन्छ। भनेपछि सहयोग पनि गर्नु छ र सहयोग भयो है भन्ने एउटा देखाउनु पनि छ, किनभने सबैलाई बुझाउनु पनि पऱ्यो, हामी सहयोग पनि गर्न चाहन्छौँ र सहयोग गरिसकेपछि सहयोग पनि आयो भन्ने सबैले सहयोग पाउनेले बुझ्नु पनि आवश्यक छ। त्यो दुइटै कुरा हुन् सबैलाई मिलाएर लानका लागि अमेरिकामा बस्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, सम्पूर्ण सङ्गठनका नेतृत्वकर्ता साथीभाइ दाजुभाइ दिदीबहिनीहरू सबैलाई मैले पनि अनुरोध गरेको छु र अझै पनि अनुरोध गर्न चाहन्छु, हामी जाउँ, तपाईँहरूले आफूले कुनै प्रोजेक्ट बनाउनु भएको छ, आफूले खर्च गर्ने ठाउँहरू कस्तो लाउनु भएको छ भने त्यो पनि हेरौँ, एनआरएम थ्रु नै भएर तपाईँहरूकै ठाउँमा हामीले खर्च गरौँला, तर आउनुहोस् वान डोर प्रणालीबाट एनआरएम थ्रु सम्पूर्ण चाहिँ सहयोग नेपालमा लैजाउँ, हामी सबैले गर्ने नेपालको लागि हो, हामी सबैले गर्ने नेपालीत्वको लागि हो, त्यो भएको हुनाले हामीमा केही विवाद छैन, तर आउनुहोस् त्यो पैसालाई चाहिँ कसरी लाने भन्ने कुरामा हामीले चाहिँ छिटो छिटो जानुभन्दा यति ठाउँमा गयो भने
अहिलेसम्म एनआरएनमा कोषमा एनआरएन अमेरिकाको कोषमा कति जम्मा भयो, कति वितरण भयो, केही लेखाजोखा छ?
होइन, अब हाम्रो चाहिँ जम्मा भएको चाहिँ अब सबै डाटा आइसकेका छन्, धेरै मान्छेहरू धेरै ठाउँहरूबाट दिने भनेर भन्नुभएको छ, कलेक्ट हुँदैछ, प्रोसेस छ, अहिलेसम्म हाम्रो चाहिँ खातामा 2,30,000 बढी आइसकेको, र अब हामीले चाहिँ 2,00,000 रकम चाहिँ नेपालमा अस्ति रेस्क्यु र सर्च गरी इमर्जेन्सी फोनको अवस्थामा पठाउने भनेर हामीले प्रमिस पनि गरेका थियौँ, धेरै जसो रकम पुगि पनि सकेको छ, अब अलिअलि रकम चाहिँ पठाउन बाँकी छ, किनभने त्यो रेस्क्यु र सर्चको कुराहरू हामीले सोचेकोमा कम पैसाले साह्रै सकिसकेको भनेर हाम्रो सभापति शेष घमजीले पनि भनिसक्नु भएको छ। अब त्यो हाम्रो सेकेन्ड चरणको कार्यक्रमहरू आउने बित्तिकै हामीले कहाँ कसरी सहयोग गर्न सकिन्छ, हामीले अहिले कलेक्ट भएको पैसा र पैसा पहिला हामीले प्रमिस गरेको पैसा सबैजना नेपाल पठाउने हो, र अझै यो कलेक्ट गर्ने काम एकदमै द्रुत गतिमा भइरहेको छ, र अब दुई चार दिनमा अझै पनि हामीसँग धेरै अपडेट आउनेछ र त्यो चाहिँ हामी तपाईँहरू समक्ष प्रस्तुत गर्नेछौँ।
धन्यवाद, यसको लागि हामी चाहिँ पक्कै पनि ट्रान्सपरेन्सी पारदर्शी हुन्छ भन्ने कुरा विश्वास गरेका छौँ। अनि नेपालमा यहाँले चाहिँ यहाँको टिमहरू गएर जुन सहयोग गर्नु भने त्यो सहयोगलाई कति, मतलब अब एउटा करेन्सीको हिसाबले हेर्दाखेरि कति भयो, कतिको सहयोग भयो त्यो?
होइन, मैले अघि भनिसकेँ, अमेरिकाबाट गएको छ नि, हामीले पैसैको मात्रै हिसाब गर्ने 2 करोड नेपाली रुपियाँ बराबरको सहयोग हो, तर आइसिसीले त्यो गरेको छ नि, अब 10 करोड गर्ने भनेर भनेको हो, 10 करोड चाहिँ खर्च भइसकेको छ, अब दोस्रो चरणमा पनि अब कलार घरहरू बनाउने त्यो चाहिँ 25 करोडको लागत बनाउने भनेर आइसिसीले शेष घमजीले घोषणा गरिसक्नु भएको छ, र त्यसलाई चाहिँ सरकारले गर्ने बनाउने नियम नीति र पोलिसीको आधारमा त्यसलाई अझै इफेक्टिभ बनाउनलाई के गर्न सकिन्छ भनेर वेट गरेर बसेको अवस्था हो। अब हामीले अझै बढी चाहिँ खर्चमा घरहरू बनाउनु पर्ने अथवा धेरै चाहिँ गर्न सकिने पनि हुनसक्छ, अथवा त्यो पहिला भनेकै मात्रै पनि गरेर त्यसैमा पनि हामीले जति भनेको त्यति नै मात्रै पनि चेन्ज हुनुपर्ने अवस्था पनि हुनसक्छ, तर अब यो सबै कुरा चाहिँ सरकारको नीति नियम आइसकेपछि सबै कुरो क्लियर भइसकेपछि आइसिसीले कति गर्ने, अब एनसिसी अमेरिकालाई कति लगाउने, कति गर्ने, हामी कतिको टार्गेट बनाउने भन्ने कुराहरू छन्, अब वर्कअप भइरहेको अवस्था छ, तपाईँहरूलाई चाहिँ फाइनल भइसकेपछि फेरि हामी तपाईँहरूलाई भन्नेछ।
हजुर, हामी कार्यक्रमको अन्त्यमा आइसकेको छौँ, तपाईँको समय र विचारको लागि धन्यवाद दिँदै अन्त्यमा तपाईँका आफ्नो विचारहरू केही श्रोताहरूलाई भन्नु छ भने के भन्नुहुन्छ?
होइन, अब नेपालबाट अमेरिका आएर बसेका छन् पनि दाजुभाइ दिदीबहिनीहरूलाई जसले रेडियो सुनिराख्नु भएको छ, तपाईँहरूलाई म के भन्न चाहन्छु भने हामी नेपाललाई एकदमै विपत्ति परेको अवस्थामा छौँ, र विपत्तिको समयमा एकै अर्कोलाई सहयोग गर्नु ठुलो कर्तव्य हुन आउँछ, र यो अवस्थामा चाहिँ हामी फुटेर होइन जुटेर एकताबद्ध भएर नेपाल र नेपालीको लागि कसरी सहयोग गर्न सकिन्छ यसमा जुटौँ, र हाम्रो सहयोग चाहिँ नेपाल र नेपालीका लागि एकदमै आवश्यक छ र महत्त्वपूर्ण छ र यसमा चाहिँ हामी कसैले आफ्ना तानापिना मतभेदहरूलाई तानापिना आफ्ना विचारहरूलाई बिर्सेर एकत्रित भएर नेपालको लागि केही गरौँ र तपाईँले यो कार्यक्रममा मलाई बोल्ने मौका दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र फेरि यस्तै कार्यक्रमहरू उपस्थित हुने बाचा गरेर मेरो
हजुर हामी तपाईँसँग फेरि तपाईँको एनआरएन युएसएफको बारेमा विस्तृत रूपमा कुरा गर्ने हाम्रो रहर अझै बाँकी छ तपाईँको व्यस्त समय भएको भएर अहिले हामी जाँदैछौँ बिदा लिँदैछु तपाईँको तपाईँले दिनुभएको अमूल्य समय र विचार हामीलाई प्रदान गर्नुभएकोमा चाहिँ हामी धन्यवाद भन्दै आभार व्यक्त गर्दछौँ तपाईँको अहिले संस्थामा निस्केको भर्खरको विवाद चाँडो भन्दा चाँडो र न्यायोचित ढङ्गले समाधान होस् र तपाईँको सभापतित्व यात्रा पनि सफलपूर्वक रहोस् भन्ने कामना गर्दै अहिले हामी बिदा माग्छौँ धन्यवाद
धन्यवाद हजुर थ्याङ्क यू नमस्कार
नमस्कार